नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। सरकारले लामो समयदेखि रोकिएको निजामती सेवा विधेयकलाई निष्कर्षमा पुर्याउने तयारी गरेको छ। गत चैत्र 13 गते गठित वर्तमान सरकारले 45 दिनभित्र निजामती विधेयक अघि बढ़ाउने निर्णय गरेको थियो, जस अनुरूप विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्थाका 48 मुद्दा सार्वजनिक गर्दै सरकारले सुझाव माग गरेको छ। निजामती विधेयकका अन्तर्वस्तु, त्यसले आवश्यकता र अपेक्षाको सम्बोधन कसरी गर्छ लगायतका विषयमा आजको अन्तर्सम्वादमा हामी केन्द्रित हुनेछौं। लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली कुराकानीमा हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोड़िनु भएको छ। मैनालीज्यू, स्वागत छ यहाँलाई। अब जुन यो नयाँ व्यवस्थाहरू प्रस्ताव गरिएको छ, निकै लामो समयदेखि रोकिएको निजामती सेवा विधेयकले अब एउटा निष्कर्ष पाउने अपेक्षा पनि गर्न सकिन्छ, किनभने सरकारले निर्णय नै गरिसक्यो यसलाई अगाडि बढ़ाउने भनेर। यसमा भएका जुन अन्तर्वस्तुहरू छन्, खास गरी 48 मुद्दामा जुन नयाँ प्रस्ताव गरिएका व्यवस्थाहरू भनेर सरकारले सार्वजनिक गरेको छ, यसलाई कसरी चाहिँ यहाँले लिनुभएको छ?
के चाहिँ स्पष्ट गरौँ भनेदेखि, यो विधेयकमा केही सकारात्मक पक्ष छन् र केही राख्न नहुने दफाहरू छन्, नकारात्मक पक्षहरू छन्। पहिलो कुरो के हो भने, कमसे कम संघीय निजामती सेवा ऐन र संविधान आएको 10-11 वर्षसम्म पनि आउन नसकेकोलाई उहाँहरूले अगाडि बढाउनु भयो र त्यसमा पनि 7 दिनको म्याद दिएर उहाँहरूले जुन चाहिँ प्रतिक्रियाहरू पब्लिकसँग माग्नुभयो, यो चाहिँ सकारात्मक हो। त्यसैले गर्दा त्यो त सरकारलाई धन्यवाद पनि दिनुपर्छ। दोस्रो, यसमा भएका केही प्रावधानहरूको कुरा गरौँ। यसका केही पोजिटिभ पक्षहरू छन्, जस्तो यसले के गर्यो भने, कार्यालय प्रमुख, विभागीय प्रमुखलाई चाहिँ नियुक्ति गर्दाखेरि एउटा सर्टेन मूल्याङ्कनको आधारमा उनीहरूको, अब हामी पोटेन्सियलिटी टेस्ट भन्छौँ, तिनीहरूको त्यो लिडरसिप लिने क्षमता छ छैन त्यसको आधारमा गर्ने भन्ने व्यवस्था छ, त्यो राम्रो छ। दोस्रो, भौगोलिक क्षेत्रको क, ख र गमा निश्चित अवधि काम नगरिकन बढुवाको लागि इलिजिबल नहुने, बढुवा नै को लागि सम्भाव्य क्यान्डिडेटै नहुने भन्ने छ, त्यो पनि राम्रो पक्ष हो, जसले अब कर्मचारीहरू जिल्लामा नजाने क्रम तोडिन्छ। तेस्रो, यसले के भने, निजामती कर्मचारीहरूलाई राजनीतिबाट मुक्त गराउन खोजेको छ, यो पनि राम्रो हो। र चौथो, एउटा नयाँ प्रयोग गर्न खोजिएको छ, यो चाहिँ कस्तो भने, नागरिक संलग्नता मूल्याङ्कनमा, कर्मचारीको मूल्याङ्कनमा नागरिक संलग्नता, एउटा सेवाग्राहीको पनि मूल्याङ्कनमा भूमिका रहने, निश्चित नम्बर राखेर रा, त्यो गरेको छ, त्यो राम्रो पक्ष हो। त्यसैले के भने, कार्य सञ्चालन मूल्याङ्कन कार्यपद्धतिहरू छ, विभिन्न खालका चाहिँ व्यवस्थाहरू छन्, अनि आरक्षण भयो एकपटक नन्द राजपत्र अनङ्कितमा र एकपटक राजपत्र अङ्कितमा बाहेक अरूमा आरक्षण, धेरै पटक आरक्षण लिन पाउने व्यवस्था छ, त्यो पनि हामीले भनिरहेकै कुरा हो। अर्को, निजामती बोर्डको व्यवस्था छ, यो नयाँ प्रयोग हो र यो साह्रै राम्रो व्यवस्था हो। यसले के गर्छ भने, राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवसम्मको कर्मचारीहरूको टाइम नपुगी भएको सरुवा, उनीहरूको वृद्धि विकासमा केही असर परेको छ त्यसको उजुरी सुन्ने कुरा, र यसकै सिफारिसमा उसका वृद्धि विकास र सरुवा पदस्थापनको कुरा गर्ने भनेर एउटा बोर्डको व्यवस्था गरिरहेको छ मुख्य सचिवको अध्यक्षतामा, जहाँ दुईजना विज्ञ लगायत सबै सचिवज्यूहरू नै हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो अर्को नयाँ प्रयोग हो भने, कुलिङ अफ पिरियड 2 वर्षको राखिएको छ, त्यो सबैले मागेकै कुरा हो। त्यसैले गरी यी चाहिँ भए सकारात्मक पक्ष। अर्को, यसमा देखिएको हामीले एउटा आफ्नो अनुभवको आधारमा भन्दाखेरि, राख्न नहुने दफाहरू छन् जुन चाहिँ किन राखियो हामीलाई पनि आश्चर्य लागेको छ। एउटा हो, कार्यकारी पदहरू र विशेषज्ञ पदहरूमा नेपाल सरकारले कुनै प्रयोगात्मक परीक्षा वा कार्य सम्पादनमा आधारित कुनै परीक्षण गरेर उनलाई सिधै छड्की प्रवेश गराउने, यसले निजामती कर्मचारीको यो अहिलेसम्मको जुन वृत्ति सेवा भन्छौँ हामी, क्यारियर सर्भिस, यो यदि यसलाई व्यवस्थित गरी त्यो दफा हटाइएन भने त्यो करिब करिब विस्तार, त्यो स्पोइल पुरै राजनीतिकृत हुने सम्भावना छ, किनभने के चाहिँ त्यो परीक्षा लोकसेवा आयोगले लिने व्यवस्था लेखिदिनु पर्यो, होइन भने यो चाहिँ विस्तार त्यो राजनीतिकृत हुने सम्भावना छ। दोस्रो, अब अलिकति चित्त नबुझेको कुरो के छ भने, यस्तो कुनै कर्मचारीले राजनीतिमा लाग्यो भने उसलाई भविष्यमा अघि ठहरिने गरी अवकाश दिने भन्ने यति कडा प्रावधान राख्यो। यो त कस्तो कडा भयो भने, पञ्चायत कालमा पनि पर्चा सिस्टम थियो, जुन पर्चा सिस्टमले हटाएको व्यक्तिहरू भविष्यमा अयोग्य हुँदैन थिए, हटाउँथ्यो मात्रै, त्योभन्दा पनि कडा व्यवस्था आयो। अनि एउटा यो नमिल्दो कुरो देखियो. दोस्रो, हामीले प्रवेशको उमेर 35 32 झार्यौँ, 40 थियो महिलाको त्यसलाई 35 झार्यौँ. यसको लजिक कुनै छैन. यसलाई यदि यो उमेरको प्रवेशको उमेर घटाउन नै खोजेको हो भने यसलाई केही वर्षको ग्रेस पिरियड दिनु पर्थ्यो. अहिले तयारी गरेका व्यक्तिहरूलाई साह्रै मर्का पर्यो. मेरो उमेर जान लाग्यो, मैले नेपाल सरकारी सेवामा प्रवेश गर्नुपर्छ भनेर तयारी गरिएका व्यक्तिहरूलाई मर्का पर्यो. त्यसैले गर्दाखेरि केही कुराहरू छ जसका यसलाई सच्याउनु पर्ने हुन्छ. अर्को नमिल्दो कुरो के छ भने सचिवको पदावधि 2 वर्ष, मुख्य सचिवको पदावधि 2 वर्ष र 1 वर्ष सचिवको पदावधि नेपाल सरकारले थप्न सक्ने जुन प्रावधान राख्यो. यो डिस्क्रिप्सनरी पावर यो पहिले थियो र यो असफल भएर र यसको ज्यादै दुरुपयोग भएर यो दफा हटाइएको थियो. त्यसैले कुनै पनि सचिवको जति वर्ष पदावधि राख्नुहुन्छ त्यो थप्ने प्रावधान नेपाल सरकारले थप्ने प्रावधान राख्नु हुँदैन. अरू चित त ठिकै छन्, पहिलेको भन्दा व्यवस्थित रूपमा आएको छ.
जस्तो अब यो भनौँ न, निजामती सेवामा चाहिँ एउटा यो श्रेणीगत र तहगतको मिश्रित संरचना भनिएको छ, यो चाहिँ कसरी लागू हुन्छ? जसरी अहिले प्रदेशहरूले तहगत रूपमा लिइरहेका छन् त्यो तहगत रूपमै रहने, संघले जसरी अहिले चाहिँ श्रेणीगत रूपमा लिएको छ त्यो श्रेणीगत रूपमा रहन्छ कि कस्तो हुन्छ, यसलाई कसरी प्रयोगमा ल्याउन सक्छ?
यसलाई अलिक गाह्रो छ. अब हामीले कुन तह बराबर कुन भनेर चाहिँ भन्नुपर्ने हुन्छ. तलका सरकारहरूमा प्रदेश र स्थानीय तहको सरकारमा तह मात्रै हुने र केन्द्रमा श्रेणी हुने, यसमा बहस पनि भएको हो. बहस पहिले पनि भएको हो र त्यो बहस हुँदाखेरि एउटा अप्ठ्यारो के देखियो भने संविधानमा नै ठाउँ ठाउँ त्यो श्रेणीको कुरा लेखिएको भयो. जस्तो न्यायाधीश नियुक्तिको सन्दर्भमा, विभिन्न सन्दर्भमा, त्यसले गर्दाखेरि श्रेणी पनि संविधान संशोधन नभएसम्म राख्नुपर्ने अवस्था आयो र यसलाई मिलाउनलाई चाहिँ नि केही समय लाग्छ. यो संविधान संशोधनको क्रममा मिलाउला. अहिलेलाई चाहिँ तहगत सिस्टम तल हुने र केन्द्रमा चाहिँ तह र श्रेणी दुइटै हुने भन्दाखेरि अलिक त्यसलाई एडजस्ट गर्न, समायोजन गर्न, अन्तर ऊ चाहिँ मोबिलिटी भन्ने एउटा सरुवा वा कुनै कुनै कारणले हामीले अन्तर तहको राखेका छौँ अहिले खुला प्रतियोगिताबाट लियो भने यी चिजहरूमा मिलाउनलाई केही समस्या हुन्छ र बिस्तारै यो मिल्ला भन्ने लाग्छ.
हजुर, अब यसमा जुन सुझाव माग गरिएको छ नि, मूलत यसमा चाहिँ आरक्षणकै विषय पनि यहाँले अघि पनि उल्लेख गर्नुभयो कि एकपटक मात्रै दिने, अनङ्कित पदमा एकपटक र राजपत्राङ्कित पदमा एकपटक दिने भनेर जुन यो व्यवस्था आयो, यसले चाहिँ अहिले भएको भनिएको केही न केही समस्याहरू समाधान गर्छ?
यसो भयो, यो एउटा के देखियो भने एउटा एउटै व्यक्तिले विभिन्न तहमा आरक्षणबाट बढुवा खाएको देखियो, होइन, उप सचिवमा, सह सचिवमा, होइन, त्यसरी नन गेटेडमा. यसरी एउटै व्यक्तिले त्यो आरक्षणको सुविधा बार बार लिँदैन थियो, प्रिन्सिपल्ली सैद्धान्तिक रूपमै मिल्दैन थियो, किनभने आरक्षण भनेको एकपटक दिने हो. ऊ आरक्षण दिइसकेपछि उसले आफूलाई आफैलाई आफूले विकास गर्नु पर्यो, आफूलाई डेभलप गर्नु पर्यो, अरू समान चाहिँ क्षमता विकास गर्नु पर्यो. त्यसो भएको हुनाले एउटै व्यक्तिलाई बार बार आरक्षण दिने र अरू साथीहरूको हक खोज्ने कुरो मिल्दैन थियो. त्यसैले गर्दाखेरि हामीले पनि भने हौ यो एकपटक मात्रै दिउँ, तर प्रस्ताव आउँदा एकपटक राजपत्राङ्कितमा, एकपटक राजपत्राङ्कितमा भनेर दुईपटकसम्म लिन पाउने व्यवस्था राखियो. यो ठिक छ, किनभने आरक्षणको सिद्धान्त के हो भने उनलाई अवसर दिइसकेपछि उसले अरू बराबर आफैले आफूलाई विकास गर्नुपर्छ र फेरि आरक्षण खोज्नु हुँदैन.
अब यो जुन 60 वर्षे उमेर हदको कुरा छ र कुलिङ पिरियडको कुरा छ,
हजुर,
यसलाई चाहिँ अब हुन त माग भइआएकै विषयहरू हुन्, यसले कस्तो खालको प्रभाव पार्छ त समग्र निजामती सेवामा?
होइन, यो अब यसो छ, हाम्रो पहिले हामीले जागिर खाना 60 वर्ष नै थियो, अनि हामीले जागिरमा प्रवेश गर्नुभन्दा पहिले 63 वर्ष थियो निजामती सेवाको अवकाश उमेर. अब अहिले चाहिँ घटाएर 58 ल्यायो 49 सालमा, र हाम्रो औषध आयु चाहिँ बढ्यो, र विश्वमा पनि जहाँ एजिङ पपुलेसन प्रब्लमले गर्दाखेरि यो रिटायरमेन्टको एज चाहिँ बढाउँदै लगेको देखिन्छ अरू देशहरूमा, त्यसैले गर्दाखेरि यो बढाउनु नै पर्ने थियो. अब 58 60 गराउनलाई चाहिँ उपयुक्त लाग्छ, किनभने अहिले पनि प्राध्यापकहरू 63 वर्षसम्म खानुहुन्छ, संविधान निकायमा 65 वर्षसम्म चाहिँ खानुहुन्छ, होइन, अवकाश हुनुहुन्न. भनेपछि यो निजामतीलाई मात्रै 58 राखेको ठिक थिएन, त्यसैले गर्दाखेरि यो 58लाई 60 बनाएको ठिक छ. अब कुलिङ पिरियडको जहाँसम्म कुरा गर्नुभयो, केही साथीहरूले भन्नुहुन्छ 60 वर्ष चाहिँ अवकाशको उमेर राखिसकेपछि अनि 65 वर्षसम्म संवैधानिक पद को अवकाशको उमेर राखिए होला, कुनै संवैधानिक पदमा नियुक्ति लियो भने त पुरा समय काम गर्न नपाउने भयो नि, ऊ 6 वर्ष हुन्छ संवैधानिक निकायमा भन्ने खालको तर्क आएको छ। यसमा कुनै लजिक छैन, किनभने यो 60 वर्षै पुगेर रिटायर भएकोलाई व्यवस्था गरिए होइन संवैधानिक निकाय भने, त्यो त युवङ सचिवहरू जुन चाहिँ 53-54 वर्षमै रिटायर हुन्छन् उनीहरूलाई लक्षित गरिएको हो। त्यसो भएको हुनाले त्यसमा कुनै तर्क छैन।
जस्तो चाहिँ भनौँ न अब अलि सक्षमताको हिसाबले अनुभवका हिसाबले चाहिँ विशेष श्रेणीका कर्मचारीहरूलाई यहाँले अघि भनेका पदहरूमा संवैधानिक निकायहरूमा राख्दाखेरि मुलुकलाई फाइदा हुन्छ भन्ने एउटा चाहिँ भाष्य पनि थियो नि, त्यो 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 चाहिँ नै यहाँलाई त्यति त्यो आवश्यक
होइन। मलाई यसो भयो त्यो ठिक हो, निजामको अनुभव व्यक्तिहरू ल्याउनु पर्छ, तर त्यो ल्याउँदाखेरि 60 वर्षै पुगेर अवकाश भएको व्यक्तिलाई मात्रै लक्षित गरे त होइन नि। यहाँ त यस्ता व्यक्तिहरू छन् जुन खुला प्रतियोगिताबाट गएका सचिवजीहरू मनै 53-54 वर्षमा रिटायर भएको, म भन्न अगाडिका सचिवजीहरू 47-48 वर्षमा रिटायर हुनुभएको, हाम्रा भोजराज पोखरेलज्यूहरू, भोलानाथ चालिसीहरू, दिपेन्द्र पुरुष ढकाल हो। त्यसैले गर्दा के भने फास्ट ट्र्याकमा जाने र फास्ट ट्र्याकमा जानेहरूले चाँडो सचिव हुनुहुन्छ र चाँडै अवकाश हुनुहुन्छ, उहाँहरूलाई त 6 वर्ष के जति वर्ष 10 वर्ष बाँकी छ उमेर। त्यसैले गर्दाखेरि यो छ केही यहाँले अघि नै एउटा सङ्केत ठिकै गर्नुभयो, निजामती सेवामा अनुभव हासिल गरेका व्यक्तिहरू संवैधानिक निकायको लागि उपयुक्त हुन्छन्, उपयुक्त हुन्छन् मात्रै होइन लोकसेवामा त 50%भन्दा बढी निजामती सेवाबाटै लिनुपर्छ, लेखेकै छ संविधानमा, किनभने त्यो चाहिँ निजामती सेवामा अनुभवी व्यक्तिहरू आउन् भनेर न हो। 20 वर्षभन्दा बढी चाहिँ निजामती सेवामा अनुभव हासिल गरेका व्यक्ति नै 50% भन्दा बढी लोकसेवा आयोगमा नियुक्ति गर्ने भन्ने प्रावधानै छ। त्यसो भएको हुनाले यो संविधानले पनि परिकल्पना के गरिएको हो भने यी संस्थाहरूमा अनुभवी व्यक्तिहरू पनि आउन् भन्न खोजिएको हो, यसको मतलब बाहिरबाट लिनु हुँदैन भने होइन।
हामी अन्तर्संवादमा छौँ। सरकारले लामो समयदेखि रोकिएको संघीय निजामती सेवा विधेयकलाई निष्कर्षमा पुर्याउने तयारी गरेको छ, त्यसका लागि 7 दिनको समय दिएर विधेयकमा प्रस्ताव गरिएका 48 बुँदा नयाँ व्यवस्थाहरू सार्वजनिक गरिएको छ। सरकारले गत चैत्र 13 गते गठन हुनासाथ 45 दिनभित्र निजामती विधेयक अघि बढाउने निर्णय गरेको थियो। यिनै विषयमा हामी कुराकानी गरिरहेका छौँ लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली कुराकानीमा हामीसँग हुनुहुन्छ। जस्तो अब यो कर्मचारीको सरुवा चाहिँ छोटो छोटो समयमा हुने भयो, जसले गर्दा चाहिँ आयोजनाहरू योजनाहरू कामहरू चाहिँ अप्ठ्यारोमा परे, त्यसलाई निष्कर्षमा पुर्याउन समस्या भयो भनिएका बेला अब अहिले 4 वर्ष पुरा नभई अन्तर मन्त्रालय सरुवा नगरिने समान जिम्मेवारीमा चाहिँ 4 वर्षभन्दा बढी नरहने पनि यो यस्तो खालको व्यवस्था गरिएको छ, यसले कस्तो खालको प्रभाव पार्ला?
ठिकै यो भनिएको कुरो पहिले दुईटा कुराहरूबाट बुझ्नु पर्यो। अन्तर मन्त्रालय सरुवा भनिएको मन्त्रालय मातहत सरुवालाई रोकिएको होइन, पहिलो बुझ्नुपर्ने कुरो। दोस्रो कुरो यो राजपत्राङ्कित प्रथम श्रेणी र राजपत्राङ्कित विशिष्ट श्रेणी भने सचिव र सहसचिव सरका कर्मचारीहरूलाई जस्तो सचिवलाई एनी टाइम सरुवा गर्ने व्यवस्था छ, जहिले पनि सरुवा गर्न सक्ने, दुई महिना सरुवा गरे पनि भयो, 3-3 महिना सरुवा गरे पनि भयो, र सहसचिव लेभललाई 1 वर्षमा सरुवा गर्न पाउने, त्यो पनि अन्तर मन्त्रालयको कुरो, मन्त्रालयभित्र त जतिपटक सरुवा गरे पनि भयो। त्यसैले फेरि पनि यो हामीले व्यवस्थित गऱ्यौँ भन्दा भन्दै पनि चक्रीय प्रणालीमा हामी सरुवा गर्छौँ, यति अवधि नभइकन हामी अन्तर मन्त्रालय सरुवा गर्दैनौँ भन्दाखेरि पनि अर्को दफाले सम्पूर्ण अधिकार नेपाल सरकारले खिचिएको देखिन्छ। अब सहसचिव र सचिव सिनियर लेभलको कर्मचारीलाई जहिले पनि चलाउन पाएपछि अरू तल्लो उपसचिवसम्मको पदलाई मात्रै ती बोर्डमा जाने अथवा अन्तर मन्त्रालय सरुवा 4 वर्षमा गर्ने कुराहरू लागू हुने भयो। त्यसैले गर्दाखेरि अझ पनि सरुवामा चाहिँ मिलेन, सरुवामा अझ पनि उहाँहरूले आफ्नो हात माथि राख्नुभयो।
अब जस्तो अहिले प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा जुन खालका समस्याहरू भएका छन् त्योमाथि पनि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पठाउँदा चाहिँ प्रदेशसँग समन्वय गर्नुपर्छ अथवा प्रदेशले नै पठाउनुपर्छ भनेर प्रदेशहरूले माग गरिरहेको सन्दर्भमा सरकारले के भन्यो भने प्रमुख प्रशासकीय अधिकृतहरू प्रदेशगत रूपमै एकमुष्ट हामी मुख्यमन्त्री कार्यालयमा पठाउँछौँ र स्थानीय तहमा पदस्थापन हुन्छ, त्यो भनेको यहाँबाट तोकेरै पठाउँछ कि अथवा चाहिँ त्यहाँ मुख्यमन्त्रीको कार्यालयलाई या प्रदेशको सरकारलाई त्यो जिम्मेवारी हुन्छ कसलाई कहाँ पठाउने भन्ने कुरा र त्यसले उहाँहरूले मागे अनुसार अथवा खोजे अनुसारको हुन खोजेको हो कि यो बिचबिचको अवस्था हो?
यो बिचबिचको अवस्था हो। अहिले के हो भने धेरै नै विरोध भयो नेपालको संविधानले को धारा 285ले तिनै तहको सरकारलाई आफ्नो कर्मचारी व्यवस्थापन गर्ने पूर्ण अधिकार दिएको छ, तर केन्द्रले के गर्यो भने आफ्नो हेजी पनि कायम राख्यो र केन्द्रले एउटा पालिकाको प्रमुख प्रशासकीय अधिकारी समेत संघीय सेवाबाट खटाउन थाल्यो, जुन संविधान अनुसार मिल्दैन थियो अहिलेसम्म गरिरहेकै छ। र अहिलेको प्रस्तावमा के आयो त भने, पाँच वर्षसम्म यो कार्यकारी प्रमुख प्रशासकीय अधिकृत र यी चाहिँ प्रदेशका सचिवहरू केन्द्रले खटाउने र केन्द्रले एकमुष्ट मुख्यमन्त्रीको कार्यालयमा पठाइदिने र मुख्यमन्त्रीले आफू आफ्नै किसिमले पदस्थापन गर्ने भन्ने भयो। केही करेक्सन मात्रै भएको यहाँ हुनु के पर्छ त भने, यो उनीहरूकै क्षेत्राधिकार हो, उनीहरूले अनुरोध मागेको अवस्थामा बाहेक केन्द्रले कर्मचारी खटाउनु हुँदैन। दोस्रो नमिलेको कुरो के हो त भने, अनि प्रदेशको प्रमुख सचिव भनौँ न, विशेष श्रेणीको कर्मचारी जुन हुन्छ एकजना प्रदेशमा, त्यो उसको चाहिँ ऊ चाहिँ संघीय सेवाकै हुने भनेर लेख्यो। फेरि पनि भन्दाखेरि के देख्यो त भने, एउटा प्रमुख सचिव मार्फत त्यहाँ चाहिँ नि निगरानी राख्न खोजेको अथवा एक किसिमको नियन्त्रण सन्तुलनमा राख्न खोजेको देख्यो केन्द्रले। र केन्द्रको अझ पनि आशय प्रदेश संघीयताको मर्म अनुरूपको व्यवहार देखिएन, छोटकरीमा त्यो हो।
हजुर, अब जस्तो भनौँ न, पारदर्शिता या नियन्त्रण सन्तुलन यी यावत सन्दर्भहरूमा सरकारले जसरी व्यवस्थापन गर्न खोजेको छ, कर्मचारीका तर्फबाट सेवा सुविधाको सन्दर्भ पनि उठाइएको छ। यहाँले अघि उल्लेख गर्नुभयो कि राजनीतिक आबद्धताको कुरा, त्यो सँगै अन्य सेवा सुविधाको विषयहरू पनि यसअघिदेखि नै उठिआएको विभिन्न चाहिँ अध्ययन समितिहरूले पनि उठाउँदै आएका विषयहरू, अब यो चाहिँ सेवा ऐन जारी भइसकेपछि त्यसमा के फरकपन आउनेछ?
फरकमा त मैले भने नि, यसमा के सकारात्मक पक्ष हो त भने, यो लागू गर्न चाहिँ कठिन छ। जस्तो भनौँ न, नागरिक संलग्नतामा कर्मचारीको मूल्याङ्कन हुने कुरो पहिलो प्रयोग हुन्छ, अब त्यो राम्रो हो, तर त्यसलाई कसरी प्रयोग गर्ने, त्यसलाई व्यवहारमा कसरी लागू गर्ने गाह्रो छ। त्यस्तै गरी भौगोलिक क्षेत्रमा नगइकन बढुवा नै नहुने, दुई वर्षसम्मलाई चाहिँ छुट, दुई वर्षपछि बढुवै नहुने। अब यो व्यवस्था पनि यसले के हुन्छ त भने, केन्द्रकोमै छुप कर्मचारीहरू थुप्रिएर बस्ने प्रवृत्ति हट्छ। र एक हदसम्म नागरिक संलग्नतामा मूल्याङ्कन हुन थाल्यो भने नागरिक जनताप्रति उत्तरदायी निजामती सेवा हुन जान्छ भन्ने एउटा अनुमान गर्न सकिन्छ। यसलाई अब कार्यान्वयन कसरी हुन्छ हेर्नुपर्ने छ। त्यसैले यो ती तिन महिनामा मूल्याङ्कन गर्ने कुराहरू छन्, अनि यसलाई चाहिँ कार्य सम्पादनका सूचकहरू बनाएर अब्जेक्टिभ मूल्याङ्कन गर्ने भनेको त्यो सधैँ भनिएकै हो, जहिलेको ऐन आउँदा पनि भनिएकै हो। अब नयाँ प्रयोग चाहिँ दुई तिनवटा भए, एउटा नागरिक संलग्नतामा मूल्याङ्कन गर्ने कुराहरू, प्रशासकीय निजामती सेवा बोर्डको व्यवस्था मैले अघि नै भने, त्यो एकदमै नयाँ प्रयोग हो, र वर्गीकृत क्षेत्रमा नगइकन बढुवा नहुने कुराहरू, त्यो नयाँ प्रयोग हो। यसले केही नयाँ चाहिँ रक्त सञ्चार गर्छ कि जस्तो लाग्छ।
कर्मचारीका तर्फबाट चाहिँ सेवा सुविधाका सन्दर्भमा जसरी कुराहरू उठाइएका थिए, ती विषयहरू सम्बोधन हुन्छ भएका छन्?
अब यसो छ, सेवा सुविधा त यस्तो भयो, सेवा सुविधाका कुराहरू ऐनमै सबै लेखिँदैनन्, खालि दुई वर्षमा रिभ्यू गर्ने पारिश्रमिक भनिएको छ, त्यो पहिलेको ऐनमा पनि थियो, अहिले पनि त्यही छ। यसलाई चाहिँ अब सरकारको डिसिजनले विभिन्न तलब वृद्धि गर्ने, भत्ता वृद्धि गर्ने, सरकारका अरू निर्णयहरू अब भोलि बजेटले होला, हरेकले गर्ला, तर ऐनमै सबै कुरो लेख्नु पर्दैन। त्यसैले गर्दाखेरि अरू सुविधाहरू ठिकै छ, यो ऐनले लेख्ने यति नै हो।
अब यसको कार्यान्वयनको हुन त यहाँले भनिसक्नुभयो जटिलताको सन्दर्भ, अब जटिलतालाई फुकाउन चाहिँ कसरी गर्न सकिन्छ, अथवा यो यसको कार्यान्वयनमा सहजता कसरी ल्याउन सकिन्छ त? अब
सहजता ल्याउनलाई के गर्नुपर्छ त भने, जस्तो नागरिकहरू जसले सेवा प्राप्त गर्छन् उनीहरूको एउटा कमिटी बनाइदिएर सेवा दिने संस्थाको प्रक्रियामा नै संलग्न गराइदिने, यो अरू देशमा प्रचलनमा आइसकेको छ। जस्तो उदाहरणको लागि नागरिक परामर्श समिति, अनि जस्तै गरी सेवाग्राही परामर्श समिति भनौँ, अथवा नागरिक कचहरी भनौँ, नागरिक सिनेट भनौँ, जे नाउँ दिएर भए पनि एउटा संस्था बन्नुपर्छ, जसमा त्यो त्यो जिल्लाका प्रबुद्ध व्यक्तिहरू, त्यसमा उपभोक्ता सङ्घका अध्यक्षहरू, बार एसोसिएसनकाहरू, मानव अधिकारवादी संस्थाहरू, नागरिकको प्रतिनिधित्व गर्ने नागरिक समाजहरूको प्रतिनिधिहरू रहेको एउटा कमिटी सरकारले नै फर्म गर्नुपर्छ, र त्यसलाई प्रक्रियामा जहाँ प्रत्यक्ष जनतालाई सेवा दिने हो त्यहाँ संलग्न गराउनु पर्छ, जसलाई हामी के भन्छौँ भने सह उत्पादन भन्छौँ, पब्लिक सर्भिस बाई द पब्लिक भन्छौँ, पब्लिकले आफै संलग्न भएर सेवाको डिजाइन र डेलिभरी गर्ने, यी चिजहरू अरू ठाउँमा छ, सुरु भइसकेको छ, हामीले पनि त्यो गऱ्यौँ भने यो सहजता आउँछ। यिनीहरूले नै कर्मचारीको मूल्याङ्कनमा पनि योगदान गर्छन् र यिनीहरूले नै कर्मचारीलाई एकाउन्टेबल पनि बनाउँछन् सेवाग्राहीप्रति र कर्मचारीको अप्ठ्यारो पनि बाहिर ल्याइदिन्छन्, होइन उहाँहरूलाई पनि यस्तो अप्ठ्यारो रहेछ भन्न, किनभने आफै प्रक्रियामा संलग्न हुन्छन्। यस्ता खालका नयाँ प्रयोगहरू गर्न सकिन्छ, त्यो ऐनमा नलेखे पनि नियमावलीमा ल्याउन सकिन्छ।
अब अन्त्यमा जसरी भनौँ न, विधेयकमा लेखियो कि अब कर्मचारीलाई सेवा प्रवाह नीति कार्यान्वयन र नीति तर्जुमा गर्ने कार्यले वा निकायको क्रमागत अनुभव हासिल हुने गरी हजुर एक अवधिका लागि चक्रीय आधारमा सरुवा र पदस्थापन, यसले चाहिँ अहिलेको जुन जटिलता देखिएको छ विकासका आयोजनाहरूमा त्यसलाई सम्बोधन गर्छ
होइन, त्यसलाई एउटा इमान्दारीपूर्वक कार्यान्वयन गयो भने गर्छ। तर अहिले पनि यहाँले त्यो ऐनमा हेर्नुभयो भने फेरि एउटा फुकाउने ठाउँ राखेको छ, निजलाई त्यहाँ राखिराख्न उपयुक्त नभएमा के राखेर फेरि त्यो जुन प्रोभिसन राखेको छ त्यसले गर्दा फेरि त्यसलाई मिस्युज हुने सम्भावना छ। पहिले पनि त चक्रिय बडुवा के अरे सरुवाको व्यवस्था त थियो नि ऐन नियममा, तर त्यसलाई मिस्युज भयो। त्यसो भएको हुनाले त्यो मिस्युज गरेनन् भने ठिक भन्नुभयो, आयोजनाहरूमा बार बार कर्मचारी चेन्ज हुने, कर्मचारीको अनुभवहरू हासिल गर्न नपाए सरुवाउने, यी क्रमहरू तोडिन्छन् होला।
भनेको चाहिँ अब नीतिमा भएको कुराहरूको कार्यान्वयन चाहिँ नियतसँग जोडियो होइन त,
एकदमै सही हो। अहिले भनौँ न, अहिले पनि त त्यसरी जथाभावी सर्व गर्ने भने कहाँ कानुनी व्यवस्था छ र हेर्नुहोस् त, कोही सचिवको 10 पटक सर्व भएको छ 5 वर्षमा, कसैको चाहिँ 8 पटक भएको छ, कुनै कर्मचारी 3 महिना टिकेको छैन। अब यो त राम्रो भएन नि, उसलाई त सरुवा त सजाय होइन नि, उसले गलत काम गरे भने त उसलाई त्यहीँ राखेरै कारवाही गर्नु पर्यो नि।
यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
मलाई पनि यो अवसर दिनुभयो, यसलाई रेडियो नेपालको आभार व्यक्त।
उहाँ हुनुहुन्थ्यो लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली। सरकारले लामो समयदेखि रोकिएको संघीय निजामती सेवा विधेयकलाई निष्कर्षमा पुर्याउने तयारी गरेको छ, जसका लागि नयाँ व्यवस्थाका 48 बुदा सार्वजनिक गर्दै सरकारले एक साताभित्र सुझाव दिन आग्रह पनि गरेको छ। अन्तर्सम्वादमा यिनै विषयमा केन्द्रित थियौं। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, हवस् त, नमस्कार।